से मुंतकिल होकर आलम आखरत में चले जाना है। आलम आखरत हयात है जुदा। जिस तरह हम इस दुनिया में आने से पहले इस दुनियावी हयात से आशना थे, रहम की हयात से आशना, शिकम मादर में थे, उस जिंदगी से मानुस थे, इस जिंदगी से मानुस नहीं थे। और उस जिंदगी में हमारा बसेरा था, उसके तकाजे को पूरे कर रहे थे। अब इस मरहले में जब हम आए, इस जिंदगी के तकाजे को पूरे कर रहे हैं, और हर पहला मरहला अगर सही तरीके से अंजाम पाए तो इंसान अगले मरहले को अच्छे अंदाज से तय कर सकता है। मसलन शिकम मादर में जिन्होंने सही को मरहला तय नहीं किया, जब इस दुनिया में आते हैं तो अबाहा जलाते हैं, ना के सिर्फ खिलकर इस दुनिया में आते हैं। ये नक्स उम्र का गलत है, पैदाशी नक्स है, पैदाशी नहीं है, पैदाश से पहले का नक्स है। इसको कहना चाहिए ये राहिम का नक्स है, यानी जहां पर इंसान उस हयात के मराहल तय कर रहा था वहां पर कुछ खलल आया है। ऐसा ऐसी हरकत हुई है जिसकी वजह से जिसका वजूद, जिसके आजाद, जिसकी बनावट नाकिस रह गई, और वो नक्स इस सारी जिंदगी चलता है। कितने लोग हैं जो बगैर हाथ के पैदा हो जाते हैं, बगैर बाजू के पैदा हो जाते हैं, बगैर जहन के पैदा हो जाते हैं। नाकिस और खिलकत इंसान जिनको कहा जाता है, खिलकत नाकिस पैदा हो, पहला मरहला जिंदगी सही तय नहीं हुआ, अंजाम नहीं पाया। अगर जो उस मरहले में खुद इंसान बच्चा जो रहम मादर में होता है वो जिम्मेदार नहीं होता इस नक्स का, माँ बाप जिम्मेदार होते हैं, माँ बाप को रहनमाई की गई है। अगर इस दौरान तुमने कोई ऐसी हरकत अंजाम दी तो उसके नतीजे में तुम्हारा ये शीरखा या तुम्हारा मखलूक तुम्हारे रहम में है, ये नाकिस हो जाए। माँ बाप जिम्मेदार हैं, माँ बाप की जिम्मेदारी है कि वो जब बच्चा माँ के पेट में बन रहा होता है, या इंसान जिंदगी का वो मरहला तय कर रहा होता है, तो माँ बाप उसे ख्याल रखें उसका। इसी तरह जब वहां से पैदा होकर इस दुनिया में आ जाता है, यहां भी एक और माँ के रहम में चला जाता है, एक रहम से दूसरी रहम में मुंतकिल हो जाता है। वो रहम सोसाइटी है, वो रहम मुआशरा है, वो रहम कौम है, वो रहम उम्मत है। इंसान हमेशा किसी रहम में बन रहा है, एक रहम से दूसरी रहम में। रहम को रहम इसलिए कहा जाता है कि खुदावर तबारक व तआला की रहमत का मकाम वही होता है जहां सारी रहमतें नाजिल होती हैं। अल्लाह का पैदाइश से पहले जितनी रहमतें खुदा ने हम पर नाजिल की वो वहां नाजिल की, माँ के शिशु में नाजिल की। इसलिए ये रहमतों के नुजूल की जगह वही है, इसलिए उसको कहते हैं ये रहम मादर है। और माँ का मकाम इसलिए बहुत अजीम है कि दर हकीकत पहली दफा इंसान खुदा की रहमत का मजा माँ के जरिए चखता है। पहली दफा मजा माँ की रहमत का मजा माँ के जरिए चखता है। और जब पैदा होता है पैदाइश के बाद भी सबसे पहले रहमत खुदा माँ से दरियाफ्त करता है, और इसलिए कहा गया है कि अगर अगरचे विलायत बाप को दी गई है लेकिन मर्तबा माँ को दिया गया है, एहतराम माँ का दिया गया। कहा गया जिनके माँ बाप जिंदा है कदर जाना, गनीमत जाना, ये खुदा की रहमत के साए हैं, ये खुदा की रहमत का मजहर है। रसूलुल्लाह ने फरमाया था कि जिहाद छोड़कर माँ बाप की खिदमत कर सकते हैं। जिहाद जैसा फरीजा सिर्फ एक जगह इजाजत है छोड़ने की, माँ बाप की खिदमत। एक शख्स आया रसूलुल्लाह के पास, कि मेरी माँ बूढ़ी है, बाप बूढ़ा है और जंग का जमाना है, आपने जिहाद के लिए बुलाया है, दावत जिहाद आम है, मेरा जी करता मैं जिहाद में शिरकत करूँ, लेकिन घर में माँ बाप का कोई ख्याल रखने वाला नहीं है, मुझे बताइए मैं क्या करूं। अजब ने फरमाया कि तू उन्हीं की खिदमत कर और तेरा मर्तबा मुजाहिदीन के साथ शुमार हो। और दूसरी तरफ से माँ बाप की जिम्मेदारियां भी बड़ी बड़ी, मकाम जिसका बड़ा है उसकी जिम्मेदारियां भी बड़ी बड़ी, ये लाजमा है, जिसका मकाम बड़ा है उसका उसकी जिम्मेदारियां भी बड़ी। क्यों माँ का इतना मकाम है, माँ बाप का इतना मकाम है? इसलिए मकाम है कि उनकी जिम्मेदारियां भी बहुत ज्यादा है। जब बच्चा पढ़ रहा होता है माँ के पेट में, वो मर्तबा हयात तय कर रहा होता है, माँ बाप के रहने मिन्नत है, वहां से एक मर्तबा हयात लेके इस दुनिया में आ जाता है। जब इस दुनिया में आता है एक और माँ की आगोश में चला जाता है, तो जिस तरह वो माँ बच्चे की हयात की जिम्मेदार है, इसी तरह ये माँ भी, जिसको हम मुआशरा कहते हैं, जिसको हम सोसाइटी कहते हैं, ये भी इंसान की शख्सियत बनाने की जिम्मेदार है। शख्सियत हमारी इस मुआशरे के अंदर बनती है, सोसाइटी के अंदर बनती है। और जिस तरह उस माँ को खुदा ने माँ बनाया है और उसे अपने हाल में नहीं छोड़ा बल्कि अल्लाह ने उसकी रहनुमाई की है, इसी तरह ये माँ भी जिसके अंदर इंसान की शख्सियत बनती है, इसकी भी खुदा ने रहनुमाई की है। इसमें भी अल्लाह ताला ने फरमाया है कि आप रहने का तरीका सीखो, इसकी भी जिम्मेदारियां हैं। यहां पर भी माँ बाप का तसव्वुर है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हजरत फरमाए अना व अली अबवा हाज़िहिल उम्मा, मैं और अली इस उम्मत के बाप हैं, हम वाले नहीं। अना व अली अबवा हाज़िहिल उम्मा, मैं और अली इस उम्मत के बाप हैं। यहां भी एक सरपरस्ती दी गई है इस मरहले में भी, कि जिसमें इंसान की शख्सियत में बनता है। अगर वो माँ गफलत करे, बच्चा नाकिस और खिलकत हो जाता है, और ये माँ अगर गलती करे तो भी बच्चा नाकिस ही रहता है। लेकिन अब खिलकत नाकिस नहीं होती बल्कि नाकिस और खोलू बन जाता है। इंसान दो हिस्से रखता है, खिलकत और खोल, खालत और खुल्क। खल्क जो खुदा बनाता है और खुल्क जो इंसान खुद बनाता है। अगर उस मरहले में इंसान से कोताही हो जाए, कमी रह जाए, खिलकत नाकिस हो जाती है, और दुनिया में आने के बाद अगर इंसान से कोई कमी रह जाए तो खुल्क नाकिस हो जाता है। खुल्क भी खिलकत की तरह इंसान के लिए अहमियत रखता है। अगर नाकिस खिलकत और नाकिस इंसान है, नाकिस खुल्क हो अगर इंसान, तो भी नाकिस है। खुल्क इंसान की शख्सियत का नाम है, खालक उस शख्सियत के ज़र्फ का नाम है जिसके अंदर ये शख्सियत बननी है, वो खालक है, और जो शख्सियत है ये खुल्क है। और रसूलुल्लाह फरमाते हैं कि मैं क्यों महबूब हुआ हूँ, मैं महबूब हुआ हूँ इतना ना रसूल फरमाते हैं कि अना अदीबुल्लाह, मुझे अल्लाह ने मुअद्दब किया है, वो अली को अदीबी और अली को मैंने अदब दिया है, मुझे अल्लाह ने अदब दिया है और अली को मैंने अदब दिया है, और उम्मत को अली व औलादे अली ने अदब दिया है। अदब इसी یعنی انسان کی شخصیت بنانا. یہاں پر اس دنیا میں آ کر جہاں ہمارا خلق بنتا ہے خلقت کے بعد کا بنانا, اللہ تعالیٰ کا فرمانا ہے لقد خلقنا الانسان فی احسن تقویم, ہم نے انسان کو بہترین خلقت عطا کی. دوسری طرف سے رسول اللہ کے بارے میں اتنا تعالیٰ انا خلق عظیم, تو خلق عظیم کا مالک ہے, یعنی خلقت احسن ہے اور خلق عظیم ہے. جب احسن خلقت میں خلق عظیم آتا ہے انسان عظیم وہاں بنتا ہے. خلقت بھی احسن ہو, خلق بھی عظیم ہو, عظیم خلق. اور رسول اللہ فرماتے ہیں کہ میں خلق بنانے کے لیے آیا ہوں, یہ شخصیتیں تمہاری بنانے کے لیے آیا ہوں. جیسے تمہاری شخصیت بنے گی یہ ساتھ لے کے جاؤ گے یہاں سے, جس طرح ماں کے پیٹ میں جو کمی رہ گئی وہ لے کے اس دنیا میں آؤ گے, اور ناقص خلقت کہلاؤ گے. اس دنیا میں اگر ناقص رہ گئے, خلق ناقص رہ گیا, تو ناقص خلق اس دنیا میں پہنچ جاؤ گے, عالم برزخ میں پہنچ جاؤ گے. برزخ انتظار گاہ کا نام ہے, ایک ایسے مرحلے کا نام ہے جہاں انتظار میں رکھا جا رہا ہے, سب کو منتظر رہے ہیں. کیوں منتظر رہے ہیں؟ کہ آپ ناقص ہو, ناقص الخلق ہو, ناقص الخلقت نہ بلکہ ناقص الخلق ہو. شخصیت مکمل نہیں ہے. کیسے مکمل کریں؟ خود موقع ہے کچھ کرنے کا, نہ یہ دار عمل نہیں. شخصیت ناقص, خلق ناقص, کارکردگی ناقص, فائل ناقص, آگے جا نہیں سکتے کیونکہ کامل نہیں ہو, مکمل نہیں ہو, یہاں روک دیا جائے گا. تو پھر مکمل کرنے دو, عمل بھی نہیں کرنے دیا گیا. عمل کا وقت دنیا کی ختم ہوگی, عمل کا وقت ختم ہوگا, پھر روکا ہوا کیوں ہے؟ عمل بھی نہیں کرنے دیتے, آگے بھی نہیں جانے دیتے. آگے سوچو کہ جب مکمل ہو جاؤ تو مکمل کرنے دو مجھے, کرنا اب نہیں کر سکتے اپنے آپ کو مکمل. اب اگر تمہیں کوئی چیز مکمل کر سکتی ہے تو جو کچھ پیچھے چھوڑ آئے ہو, جو پیچھے چھوڑ آئے ہو وہ تمہارا خلق کامل کر سکتا ہے, تمہاری کمی اس سے پوری ہو. اگر اولاد چھوڑ آئے ہو نیک و صالح, اس اولاد کا ہر قدم تمہاری تکمیل بھی کرے گا. لیکن اگر اولاد خدا نہ خواستہ ناپاک اولاد اور نامراد اولاد پیچھے چھوڑ رہے ہو, اس کا ہر عمل تمہیں ناقص تر کرتا جائے گا. اگر پیچھے کوئی ایسی سنت حسنہ قائم کر کے آئے ہو, کوئی ایسا صدقہ جاریہ, کوئی چشمہ ایسا چلا کے جاری کر کے آئے ہو, اس کا اجر یہاں پر وصول ہوتا رہے گا. اگر تمہاری نیت سے کسی نے کوئی عمل خیر انجام دیا, اس کا صلہ تمہیں یہاں پر ملتا رہے گا. اب تمہاری ساری امیدیں ادھر پیچھے ہونی چاہیے. مرحومین کے لیے انسان کو کیا کرنا چاہیے جو اس دنیا سے اٹھ گئے ہیں؟ ہر عمل خیر میں ان کو شریک رکھو, ہر عمل خیر میں ان کو شریک رکھو. آپ کے لیے معمولی عمل ہوگا, ان کے بڑی مشکل حل ہو جائے گی. جیسے ہوتا ہے کسی انسان کو کسی ناکے پہ پکڑ لیا جاتا ہے, کسی معمولی سی غلطی کی بنا پر, کسی معمولی سے مسئلے میں 5 روپے کے لیے روک لیا جاتا ہے. آپ 5 روپے اسے پہنچا دیتے ہیں, آپ کے لیے 5 روپے کوئی اہمیت نہیں دیتے, لیکن اس کے لیے ان کی بڑی اہمیت ہے, ان کے لیے بڑی اہمیت ہے. بعض بزرگان اساتید سناتے ہیں, ایک بزرگ عالم خواب میں اپنے بچوں کو, بیٹے کو خواب میں آئے اور انہوں نے پوچھا کہ بتایا آپ کا کیا حال ہے, وہاں کیا ہو رہا ہے؟ کہا مشکلات تو زیادہ ہیں اور مشکلات کی حل آپ کے پاس ہے. کہا ہم کیا کر سکتے ہیں آپ کے لیے؟ कहा कोई बड़ी जहमत नहीं देते, ये जो सुबह उठ के मुर्गी के चूजों को दाना डालते हो वो सुनी ही हमारी नियत कर लिया करो, वही हमारे लिए काम है। यानी इतना सा अमल खैर भी हमें फायदा देता है, वही हमारी नियत से दे दिया करो खुदा, उसी से हमारी मुश्किल हम करते अपनी भी मुश्किल हल करेंगे, उनकी भी मुश्किल हल करेंगे, उस दुनिया में हम तकलीफ हो चुके नाकिस ना चले जाए, हम शख्सियत नाकिस लेकर उस दुनिया में ना चले जाए, और वहां अगर तुम नाकिस ही रहा आखिर तक कामिल ना हो सका, उसका ठिकाना बड़ा सख्त है, दर्दनाक। किस तरह से इंसान यहां काबिल होता है, यहां काबिल होता है आगही से, वो मार्फत से आगही वो मार्फत हासिल करना इंसान है। इंसान का फर्क गैर इंसान से इसी शोबे में होता है, आगही वो मार्फत के जरिए इंसान अपनी तकमील करता है। ये आगोश ये मां बहुत मुहिम है जिसकी आगोश में किस्मत कम है, ये मुआशरा ये समाज ये उम्मत ये सोसाइटी ये जो भी उसका नाम रखे, हर एक ने अपने खास रवैये से पहलू से उसका नाम रखा है, जो नाम रखे मुनासिब रखे। इस वक्त जो मुआशरा है समाज वो तहजीबी मुआशरा है, कल्चरल मुआशरा है, आबाई मुआशरा है। खुदावंद तबारक व तआला ने अंबिया को मौकूफ फरमाया ताकि इलाही व अंबियाई मुआशरा कायम हो जाए, और उसकी आगोश में इंसान पले, उसकी आगोश में इंसान वजूद में आए, उसकी आगोश में इंसान की शख्सियत बने। आबाई आगोश में या आबाई माँ की आगोश में और इलाही माँ की आगोश में एक जैसी शख्सियत नहीं बनती, दो अलग अलग शख्सियतें बनती। ये मकसद तबीसते अंबिया का इलाही मुआशरा कायम करना, इलाही सोसाइटी कायम करना, और आबाई और रसूमाती तौर तरीकों से लोगों को निकालकर इलाही जाबतों का पाबंद करना। आबाई रसूमात से एक खास तर्ज का इंसान बनता है और इलाही उसूलों से एक और तर्ज का इंसान बनता है। इलाही इंसान हम हर एक आदमी को कहते हैं बड़ा अच्छा इंसान है, इलाही इंसान, इलाही इंसान यानी जिसकी शख्सियत इलाही उसूलों के तहत बनी हो, जिसकी शख्सियत के आकार जिसकी शख्सियत के मुख्तलिफ शोबे इलाही उसूलों पर मुश्तमिल है, ये इलाही इंसान, जिसकी मुआशरत इलाही उसूलों पर हो, जो इलाही उमूर को अंजाम देता हो, इलाही तर्ज पर जिंदगी बसर करता हो, जिसकी सोच का मेयार इलाही हो। आबाई साहबों के तहत आबाई शख्सियत वजूद में आती है, ये इलाही शख्सियत बनाना दीन का असल मकसद है, इस्लाम का असल मकसद है, कुरान का असल मकसद है, अंबिया का असल मकसद है, अहमदार का असल मकसद इंसान की इलाही शख्सियत बनाना। चूंकि ये शख्सियत किसी आगोश में बनती है, वो आगोश प्रारंभ करना जरूरी है, उस आगोश के बगैर नहीं बन सकते। अगरचे खिलकत का मरहला मसनू रहम में बन जाता है, लेकिन कोई मसनू रहम में नहीं बन सकता। अभी इंसान ने तरक्की कर ली, इतने बड़े बड़े कर ली और मसनू रहम बना लिया, इंसान ने लुत्फा मसनू रहम में डालकर खिलकत का मरहला वहां तय कर लेते हैं, लेकिन खुल्क का मरहला किसी मसनू रहम में तय नहीं हो सकता। خلق کا مرحلہ الہی رحم میں طے ہوگا. الہی رحم اس معاشرت کا نام ہے جو الہی اصولوں پر وجود میں آئے. کبھی بھی آبائی آغوش میں الہی انسان وجود میں نہیں آ سکتا. آج آپ جس صورت حال سے دو چار ہیں, جس طرح ایک بیمار ہے, کوششوں کی اس کی بیماری سے نجات پائے, مقصد صرف یہ کہ بیماری ختم ہو جائے, اور ہر چیز کا سہارا لیتے ہیں, حتی خرافات کا. کتنے بیمار ہیں خرافات کے ذریعے سے ٹھیک ہونے کی کوشش کرتے ہیں. ایسے لوگ ہیں موجود جو بیماروں کی بیماری سے, مجبوروں کی مجبوری سے, پریشان حال لوگوں کی پریشانی سے فائدہ اٹھاتے ہیں. انہیں معلوم ہے میں پریشان ہوں, آپ پریشان ہیں, اور آپ کی پریشانی سے فائدہ اٹھا کر پریشانی سے نجات کا آپ کو کوئی فارمولا دیں گے جو آپ کو مزید پریشانی میں مبتلا کر دیتا ہے. خرافات سے مراد ایسی چیزوں کا عقیدہ یا ایمان جن کی کوئی حقیقت اور واقعیت نہ ہو, اس کو کہتے ہیں خرافات. جس طرح اس کو کہتے ہیں کہ کیوں بیمار ہوئے کا اس لیے کہ کیوں گر گئے آپ, کیوں ایکسیڈنٹ ہوا کا سو جو اٹھا تھا کالی بلی دیکھ لی اس وجہ سے ایکسیڈنٹ ہو گیا, بلی کو سروایا, یہ خرافات. چونکہ ایکسیڈنٹ میں بلی کا کوئی دخل نہیں, آپ بلی دیکھیں یا نہ دیکھیں, کالی دیکھیں یا سفید دیکھیں یا بلی کے علاوہ کوئی اور چیز دیکھیں, یا کہتے ہیں کہ فلاں انسان دیکھا سو سو فلاں انسان پہلا وہ دیکھا اس لیے آج مندہ رہا ہے یا مندی رہی ہے, اس مندی کا سبب وہ پہلا ملحوظ گاہ تھا جو آیا وہ رحمان نے, اس کی وجہ سے آج دن بھر مندی رہی. یہ خرافات ہے چونکہ اس کے کوئی عمل دخل نہیں دی. لیکن پریشان انسان, مجبور انسان جب اپنی مجبوری سے چھٹکارا پانا چاہتا ہے تو بعض لوگ مجبوروں سے فائدہ اٹھانے کے لیے تیار رہتے ہیں. کچھ لوگ ایسے ہوتے ہیں جو مجبور لوگوں سے فائدہ اٹھاتے ہیں اور خرافات کا راستہ دکھا کر ان سے مالی فائدہ یا غیر مالی فائدہ اٹھاتے ہیں. اجتماعی طور پر بھی آج ہم مشکلات میں ہیں, خصوصاً یہ حالیہ ایام جو پاکستان کے لیے بالعموم اور پوری پاکستان قوم کے لیے اور بالخصوص پاکستان میں مقیم شیعہ مومنین و شیعہ مسلمین کے لیے بہت دشوار اور تلخ ایام. تاریخ پاکستان میں تلخ ترین ایام یہی گزر رہے ہیں جو اس وقت صورتحال ہے. اس مشکل سے نکلنا چاہتے ہیں, کیسے نکلیں؟ پارے کی تدبیر کرتا ہے, تدبیر بیان کرتا ہے. اور حیرت کی بات ہے کہ سوائے الہی راستوں کے ہر راستے کے بارے میں سوچا جا رہا ہے, سوائے الہی راستے. اگر کوئی راستہ نظر انداز کیا گیا ہے تو فقط الہی راستہ نظر انداز کیا گیا. آبائی راستے بھی آزمائے جا رہے ہیں, خرافاتی راستے بھی آزمائے جا رہے ہیں. جس طرح ایک بیمار ہو جائے اس کی شفا کے لیے سارے جتن کیے جائیں سوائے علاج کے, بس اس کو گھر میں بیمار ہو گیا ہے. ہوتے ہیں ایسے بیماریاں, آئے دن خدا انشاءاللہ سب کو شفا عطا کرے ہر بیماری, لیکن بعض کیا کرتے ہیں اس کو شفا دینے کے لیے یہ تعویذ لکھ کے دیا یہ گھر کے اس کونے میں دبا دو, یہ لکھ کے دیا یہ گھر کے اس کونے میں دبا دو, یہ پنکھے کے ساتھ باندھ دو, یہ چولہے کے ساتھ باندھ دو, یہ میز کے ساتھ باندھ دو, یہ کرسی کے ساتھ باندھ دو, یہ استر کر دو, سارے کام کر رہے ہیں سوائے مریض کے علاج کے. اس کو معالج کے پاس لے کر نہیں جا رہے, باقی سارے کام کر رہے ہیں. اس کے لیے ہر سہارے کی تلاش میں, ہر سہارا تلاش کر رہے ہیں, علاج نہیں کروا رہے ہیں. اور پھر آخر میں کہتے بھی ہیں کہ بڑی کوششیں کی لیکن بچ نہیں سکتے, اس کی تقدیر ایسے تھی, مقدر ایسا تھا, نتیجہ آخر میں مقدر میں ڈال دیتے ہیں. آج ہم ہر الہی ہر حربا استعمال کر رہے ہیں سوائے الہی راستے پہ الہی اصولوں کے, اور الہی اصولوں کو ترک کرنے کی سزا و جزا دنیا میں ہے. آپ اگر درست راستہ چھوڑ دیں گے اور درست راستہ چھوڑ کر کسی بھی وجہ سے دوسرا راستہ اپنائیں گے, کچھ نہ کچھ اس کی قیمت آپ کو ادا کرنا پڑے گی. یا پیٹرول زیادہ لگے گا, یا چالان ہو جائے گا آپ کا, یا ایکسیڈنٹ ہو جائے گا آپ کا, یا دیر ہو جائے گی, یا مقصد میں نہیں پہنچ سکیں گے آپ. کوئی نہ کوئی کسی نہ کسی صورت میں آپ کو قیمت ادا کرنا پڑے گی. کم از کم قیمت یہ ہے کہ آپ کا وقت ہی ضائع ہو, وقت اپنا ضائع کر کے وہ قیمت ادا کریں گے. اس وقت جو ہم پاکستان میں جو قیمت ادا کر رہے ہیں وہ بھاری قیمت ادا کر رہے ہیں, وہ الہی راستے کو چھوڑنے کی قیمت ادا کر رہے ہیں. ہمارے قدامت تھمتے ہیں, ہم ہر ایک کے سامنے التجا کرتے ہیں, ہم ہر ایک کے سامنے اپنی عرضی پیش کرتے ہیں, ہم ہر ایک کے سامنے توجہ کریں. ابھی اس وقت یہ جو کوئٹہ میں ظلم ہوا, ستم ہوا اور بے انتہا ظلم ہوا کوئٹہ کے اندر, وہ ظلم نہ میڈیا نے منعکس کیا ہے, نہ ہم تک پہنچا ہے, نہ ہم نے ان کو سے دیکھا ہے. حقیقت یہ ہے نہیں, وہ ظلم ہم آنکھوں سے نہیں دیکھ سکتے, نہ کسی نے ہمیں آگاہ کیا ہے اس ظلم سے. بے انتہا ظلم ہوا, اس ظلم سے نجات کے لیے وہ تب دو ہے چارہ جوئی ہے. چارہ جوئی میں ایک جو مطالبہ انہیں عزیزوں نے, سوگواروں نے, ان عزاداروں نے جن کے جگر گوشے ان کی آنکھوں کے سامنے ٹکڑے ٹکڑے ہوئے, انہیں سوگواروں نے جو ایک آیا حل کے طور پر, تجویز کے طور پر مطلب پیش کیا ہے سامنے, وہ یہ کہ اس شہر کو فوج کے حوالے کر, میں نمونے کے طور پر آج کر رہا ہوں, اس شہر کو فوج کے حوالے کر. آپ اس کے لیے ملت بھی نہیں دفنائیں گے, اس کے لیے احتجاج بھی کریں گے, تو آپ سب ان کے ساتھ شامل, ساری ملت ان کے ساتھ شامل, ساری ملت نے ظلم سے نجات کے لیے ایک احتجاج کیا. اور احتجاج میں ایک مطالبہ یہ رکھا ہے کہ یہ ملک یا یہ شہر فوج کے حوالے کر. اول تو وہ آپ توجہ فرمائیں کہ یہ ظلم شروع ہی جنرل ضیاء کے زمانے میں ہوا, پورا امن تھا پاکستان, پورا امن ترین ملکوں میں سے ایک ملک پاکستان تھا, لیکن اس ملعون کے زمانے سے اور اس کے ساتھ ہی اس کی جماعت جو بغایا ابھی بھی موجود ہے ماضی سے, انہوں نے یہ فتنہ کھڑا کیا, یہ ظلم کی ابتدا انہوں نے کی پاکستان کے اندر. 11 سال اس نے حکومت کی, 11 سال میں یہ ظلم انتہا کو پہنچایا, انہوں نے یہ گروہ بنائے دہشت گرد بنائے سب کچھ, اور اس کے چند سال بعد آج آپ پھر مطالبہ کر دیں گے انہیں کے حوالے نہیں کیا گیا جنہوں نے یہ ظلم کی بنیاد رکھی. پہلا خودکش حملہ مشرف کے دور میں ہوا, دوسرا جرنیل آیا, پہلے جرنیل نے جو بنیاد رکھی تھی دوسرے نے اس کو اگلے بار لے گئے داخل کوئٹہ میں ہی ہوا ہے اتفاق نماز جمعہ پر پہلا خودکش حملہ, اس کے بعد پھر باقی ملک کے دیگر حصوں سے شروع. آج پھر ہم مطالبہ کرتے ہیں ان کے حوالے کرتے ہیں. جو آدمی سے پریشانی کے لیے راستہ تو ڈھونڈتا ہے کوئی نہ کوئی, لیکن وہ کون سا راستہ ہے؟ اس کے علاوہ سیاسی جماعتیں جو حکومت سے مذاکرات کریں, آج دن حکومت سے میٹنگیں ہو رہی ہیں اس شہر میں, اس شہر آج بھی صبح اس شہر میں میٹنگ وزیر اعلیٰ کے ساتھ کرتے ہیں, دوستوں کے ساتھ نہیں گئی تھی امن برپا کرنے کے لیے اس ملک کے. سیاسی گٹھ جوڑ, سیاسی سمجھوتے, ہر راستہ آزمایا جا رہا, ہر ایک اپنے کوئی نہ کوئی تجویز رکھتا ہے यूं करना चाहिए। क्योंकि कुरान मजीद में निजात का सही रास्ता वाज़े इलाही उसूल बयान किए गए हैं। उन इलाही उसूलों के अलावा हर चीज पर गौर हो रहा है। कोई मजलिस महफिल, कोई धरना, कोई इंतजाज ऐसा नहीं जिसमें इलाही उसूलों की तरफ भी इशारा हो रहा हो कि ये इस तरीके से भी निजात मिल सकती है। क्यों नहीं? हमारी सोच इलाही क्यों नहीं है? इसलिए कि शख्सियत हमारी इलाही नहीं है। इसलिए कि हम तहजीब की फर्जा में है। तहजीब का बेटा आबाई होता है, इलाही नहीं होता। दीन का फर्जा इलाही होता है, कुरान का फर्जा इलाही होता है, तालीमात अहले बैत का फर्जा इलाही होता है, वो सोचना इलाही, चूंकि उसकी शख्सियत इलाही है। आज हर रास्ता, हर हरबा अपनाने के लिए खुशहाल है, कर भी रहे हैं। मुश्किल यहां है अजीजमान कि इलाही इंसान की सोच और मेयार इलाही होते हैं। अभी इलेक्शन आने वाले बाद इस तरह हमारी रहनुमाई करेंगे या कर रहे होंगे कि हम वोटों के जरिए ले जा पा सकते, क्योंकि हम एक ऐसे तहजीब के फर्जा में जिस तहजीब में आबाई रास्ते दहिदा नजर आते हैं, आबाई रास्ते फरामोशुदा है, माफ करना बरास आबाई रास्ते आजमा रहे हैं, इलाही रास्ते फरामोशुदा, इलाही रास्ते को छोड़ चुके हैं। चिरे इलाही बनाए हुए हमने, बोले ये इलाही है। मैं अबा कबा पहनकर इलाही लिबास पहना हुआ, लेकिन आया मेरी शख्सियत, मेरी सोच, मेरा मेयार इलाही है या नहीं? और जब भी आप दुरुस्त रास्ता छोड़ेंगे, आपको कोई ना कोई कुर्बानी देना पड़ेगी। इलाही रास्तों को, इलाही उसूलों को तर्क करने की कीमत है जो अदा हो रही है, इस मुल्क के अंदर अदा हो रही है, और ये भारी कीमत है, ये ज्यादा कीमत है जो अदा हो रही है। हम आबाई तरीके आजमाते हैं, आबाई यानी सरकारी तरीके और रसूखाती तरीके और राइज तरीके, जबकि एक मिल्लत, एक कौम, एक सोसाइटी, एक मुआशरे के निजात के इलाही उसूल जो बहुत वाज़ह तौर पर कुरान में अल्लाह ताला ने बयान फरमाए हैं और जो मासूमीन अलैहिस्सलाम ने जिक्र फरमाए हैं, उनसे ना आशना है, आशना भी नहीं है। अगर इस नुक्ते की तफसील से आप आशना होना चाहें, गुज़श्ता माहवारे का रमजान में अल्लाह ताला ने तौफीक से अपने मौजू बयान किया था, जो अधूरा रह गया, तकमील नहीं हुआ। सुनन इलाही हयात इंसानी के लिए, सुनन इलाही वो ये उसूल इलाही, सुनन इलाही उसूल इलाही, इलाही उसूल इंसान की हयात के लिए। अगर इलाही उसूलों पर इंसान चले, एक तरह की जिंदगी है जिस तरह कुरान मजीद का वादा है, من عمل منكم صالحا من ذكر او انثى وهو مؤمن فلنحيينه حياه طيبه، جو بھی عورت اور مرد تم میں سے عمل صالح انجام دے اور مومن ہو، ہم اسے حیات طیبہ عطا کریں، حیات طیبہ عطا کریں۔ وہ حیات طیبہ جو وعدہ قرآن ہے، جو نتیجہ ہے عمل صالح کا، عمل صالح۔ ایک الجھن جو میں اکثر بیان کرتا ہوں مجالے سے، آپ نے پہلے بھی ایک نقطہ سنا ہوگا، ہم عمل صالح کا ترجمہ کرتے ہیں نیک کام، اور نیک کام بھی میرا سیکھ چکے ہیں اور نیکیاں کر رہے ہیں، ہر جگہ بیٹھ کر نیکیاں کر رہے ہیں۔ راہ الہی نہیں ہے، مقصد الہی نہیں ہے، غیر الہی راہوں پر نیکیاں کر رہے ہیں، غیر الہی مقامات پر نیکیاں کر رہے ہیں، غیر الہی نظام میں نیکیاں کر رہے ہیں, ان کا نام عمل صالح رکھا. یہ عمل صالحہ نہیں ہے, عمل صالحہ وہ اعمال جو ایک قوم کو کسی مقصد تک پہنچائے اس کو کہتے ہیں عمل صالح. جس عمل کے اندر صلاحیت ہو, جس عمل کے اندر قابلیت ہو, وہ عمل صالح ہے. آپ امتحان دیتے ہیں, امتحان میں سوال کچھ اور ہے, جواب کچھ اور ہے, اور آپ خوش ہو کہ میں نے جواب دیا ہے, سوال آپ کے سوال کا جواب دے دیا. یہ جواب آپ کو پاس نہیں کروائے گا اگرچہ انہوں نے جواب دے دیا. مثلاً انہوں نے آپ سے پوچھا کہ پاکستان کا حدود اعلیٰ بتائیں, آپ نے آئے تھے کرسی جواب میں لے گئی, وہ بڑا اچھا کام کیا آپ نے, غلط کام تو نہیں. آئے تھے کرسی اتنی مقدس ترین آیت, بہترین آیت, یہ آپ نے سورہ یاسین لے گئی, سورہ توحید جواب میں لے گئی. پوچھا انہوں نے کہا کہ پاکستان کا حدود اربا کیا ہے, جواب میں آپ نے سورہ اخلاص لکھ دیا. کیا پاس ہو گیا آپ؟ آپ کوئی کہیں گے کہ میں نے کوئی غلط بات تو نہیں لکھی, سورہ اخلاص, سورہ توحید لکھی, اللہ کا کلام لکھا میں نے, کلام پاک قرآن لکھا میں نے. بھائی ٹھیک ہے, قرآن اللہ کا کلام ہے, پاک ہے, اور کلام پاک میں بھی سورہ توحید سے بڑھ کر کوئی اور سورہ نہیں ہے. لیکن سوال یہ نہیں تھا, سوال کچھ اور تھا. آپ سورہ اخلاص کے بجائے اگر حدود اربع لکھ دیتے تو پاس ہو جاتے. یہ حال ہمارا ہے, ہم نیکیاں کر رہے ہیں, اچھے اعمال کرتے ہیں, کہاں پر ایک غلط نظام کے اندر, ایک غلط راہ کے اندر, ایک غلط سسٹم کے اندر نیکیاں کر رہے ہیں. ان نیکیوں سے توقع ہے کہ ہمیں نجات ملے گی. عزیز آقا, جو نیکیاں دنیا میں آپ کو نجات نہیں دے سکتی, وہ آخرت میں نجات نہیں دے سکتی. آپ کریں صالح عمل انجام, سوال میں صالح جواب دیں, امتحان کا جب پیپر آتا ہے تو صالح جواب دیں. صالح جواب یہ نہیں ہے کہ ہر سوال کے جواب میں, کسی کے جواب میں آیت الکرسی, کسی کے جواب میں قل, کسی کے جواب میں کوئی اور آیت, کسی کے جواب میں کوئی حدیث. صالح جواب یہ نہیں بنتا. یہ اگرچہ بہت اچھی آیات ہیں لیکن ان کا اپنا مقام ہے. صالح جواب وہ ہے جو سوال پوچھا جا رہا ہے اس کا رائے حل بدل دے, یہ صالح جواب کا رائے. ہر نیک کام ہر جگہ صالح شمار نہیں ہوتا. صالح ایسے عمل کو کہتے ہیں جس کے اندر صلاحیت موجود ہو, قابلیت موجود ہو, طاقت ہو جس کے اندر اتنی جو کہیں پہنچا سکے. اگر آپ ایک ایسی گاڑی پہ بیٹھ گئے جو سٹارٹ ہی نہیں ہو رہی, یہ صالح گاڑی نہیں, غیر صالح ہے, جس کو کہتے ہیں خراب ہے. اسی کا نام قرآن, پرانی نام اس کا غیر صالح. صالح گاڑی کیا ہے؟ جو ٹھیک ہو, جو چل سکتی ہو, جس کی سپیڈ ہو, جو آپ کو بر وقت پہنچا دے. کھلی سڑکیں صالح نہیں ہیں, بس وہ موٹر وے ایک بہت کھلی سڑک ہے لیکن آپ کو جانا پاک پتھر ہے. آپ موٹر وے پہ چل جائیں, اتنی صاف شفاف ہموار سڑک, جانا پاک پتھر ہے. آپ پاک پتھر پہ جو سڑک جاتی ہے ٹوٹی پھوٹی ہوئی ہے, شاید آپ بند نہیں ہوگی لیکن ٹوٹی پھوٹی ہوئی ہے. وہ ٹوٹی پھوٹی ہی صالح راستہ ہے, چونکہ آپ کو مقصد تک اس نے پہنچانا ہے. یہ بڑی ہموار سڑک صالح آپ کے لیے صالح نہیں ہے. آپ کے لیے صالح وہی ٹوٹا پھوٹا راستہ ہے جو آپ کے مقصد کی طرف جا رہا ہے. ہم جیسے کہتے ہیں دیکھا دیکھی, ایک آدمی بیمار ہوتا ہے دوسرے عیادت کے لیے جاتے ہیں, چونکہ آج کل حالات بھی بیمار ہیں. ایک ہیپاٹائٹس کا بیمار ہے, دوسرا شوگر کا مریض ہے, تیسرا ہارٹ کا مریض ہے, ہر ایک نے جیب میں کوئی نہ کوئی گولی ڈالی ہوتی ہے. اور ہیپاٹائٹس والے شوگر والے کو علاج کے لیے عیادت کے لیے جاتا ہے اور اس کے ساتھ ہمدردی کرتے ہوئے دعائیں بھی دیتا ہے, ساتھ اپنی ہیپاٹائٹس کی گولی بھی اس کو کھلا کے آتا ہے کہ اس سے میں ٹھیک ہو رہا ہوں لہٰذا تو بھی ٹھیک ہو جائے. माइक में देखिए को उसकी बीमारी क्या है, आपको और बीमारी है उसको और बीमारी, ये दवा आपके लिए साले है उसके लिए साले नहीं है, उसके लिए मोहलिक है ये दवा। हमने हमारे साले है ये समझ लिए कि हर जगह कुल पड़ गए, ये हमारे साले हर जगह कुल पड़, कुल बहुत अच्छी सूरत है, बेहतरीन सूरत है, कुरान का निचोड़ है, खुलासा है, इसकी तलावत का बड़ा सवाब है, लेकिन अजीज अमल साले हर जगह कुल वाला पढ़ना नहीं है, हर जगह का अमल साले वो अमल है जो तुझे उस मकसद तक पहुंचाए, उस मकसद तक पहुंचाए वो अमल साले। अब देखिए कि हम बेहसियत कौम बेहसियत मिल्लत अपना नामा अमल देखे कुछ अमल साले उसमें नजर आता है या नहीं, नेकियां बड़ी है, कुल बहुत मिलेगी, सूरह इखलास बहुत मिलेगी आपको, नेकियां ही नेकियां, लेकिन एक भी अमल साले नहीं। जिस तरह एक आदमी ने इम्तहान दिया रियाजी का, हर सवाल के जवाब में एक आयत कुरान लिखी हुई, ऐसा वर्का है मुकद्दस जिसको इंसान बगैर वजू के हाथ भी नहीं लगा सकता। पेपर साइंस का था, जवाब में सारी कुरान की आयतें लिखी हुई, कुरान की आयतों को अगर हाथ लगाना तो वजू करके लगाना, वजू के बगैर हाथ नहीं लगा सकते। ये जो पेपर है इतना मुकद्दस है कि इसकी बेहरमती नहीं कर सकते, इसका एहतराम करना पड़ेगा। लेकिन आया ये सारी आयतें रियाजी के पेपर में आपको पास करा देंगी नहीं पास करा, ये जवाब जवाब के तौर पर आयतें लिखना, ये जवाब साले नहीं, आयात साले हैं, लेकिन आयात को रियाजी के पेपर का जवाब बनाकर लिखना ये आपका अमल अमल साले नहीं है। अमल साले ये था कि रियाजी के पेपर में जो सवाल हो रहा था वो जवाब दो, हमारे अमाल अगर देखे गए तो उसमें नेकियां ही नेकियां हैं, लेकिन ये नेकियों में से कुछ भी अमल साले कुरान मजीद इसी की तरफ हमारी तवज्जो दिला रहा है, कसम के साथ वल असर इन्नल इंसान लफी खुसर, इंसान खसारे में है, असर की कसम इंसान खसारे में घाटे में है। इसको अगर तदबीर करे ना माना करे तदबीर करे फिट करे इस आयत सूरह असर को तो क्या कहेंगे कि वल असर के पाकिस्तान में शिया खसारे में घाटे में जा रहे हैं, कैसे निकले इस घाटे से, कुरान फरमा रहा है इल्लल्लज़ीना आमनू व अमिलुस्सालिहात, कैसे निकलोगे ईमान और अमल सालिह से निकलोगे, व तवासौ बिलहक व तवासौ बिस्सबर, तवासी बिलहक व तवासी बिस्सबर, तवासी बिलहक यानी यही रास्ता ईमान और इस्तकामत का, ये दूसरों को भी उसको में शामिल करना, तवासी एक दूसरे को हक का रास्ता दिखाना, एक दूसरे के अंदर इस्तकामत बढ़ाना, तवासी बिस्सबर एक दूसरे के अंदर सब्र और इस्तकामत बढ़ाना, ये निजात का जरिया है। वल असर इन्नल इंसान लफी खुसर, इंसान घाटे में खसारे में, इस खसारे से कैसे निकलेगा ईमान और अमल साले, अमल साले यानी वो अमल जो काबिलियत रखता है, अपने अंदर इतना पोटेंशियल रखता है, अपने अंदर इतनी सलाहियत रखता है जो तुझे तेरे मकसूद तक पहुंचा दे। इस वक्त पाकिस्तान में अमन की जरूरत है, अमन के लिए अमल सामने की जरूरत है, अमल सामने के तौर पर आप क्या करो तावीज लिखते रहो, मुकद्दस आयतें लिखते रहो, आयतें मुकद्दस है मुहतरम है, लेकिन हर अच्छा काम उस जगह पर अंजाम दे देना ये अमल सामने शुमार नहीं होता, जो जगह इंसान आयात से बढ़कर आयात से हटकर नामुनासिब अमल हो जाते हैं। अभी एक अमल के लिए पूरी उम्मत पार तोड़ रही है, इलेक्शन शेड्यूल वोट डालने के लिए पाकिस्तान तबाही में जा पहुंचा है, शिया जबा हो रहा है और शिया व सुन्नी मिलकर वोट की तैयारियां कर रही है। ये वोट डालना निजात देगा पाकिस्तान को? ये हमारे साले हैं, हमारे ये अमाल नहीं कुछ कर सकते। अभी सब मसल धरना दिया, सब ने दिया, पूरी मिलत ने दिया, शायद कोई बेवकूफी रह गया वो जो डर गई बैठा रहा और अपना हर घर दमाद आदमी निकला है बाहर, अपना उसने शमूलियत और अच्छा काम किया, नेक काम किया। पिछली दफा एहतजाज किया, तब्दीली आ गई, सियासी तब्दीली आ गई, वजीर आला चला गया, गवर्नर आ गया, हमने मुबारकबाद दी, बाज जगह हमने सुने मिठाइयां तकसीम की, बाज पार्टियों मिठाइयां। अभी शहादा दफन हुए, जिस दिन शहादा दफन हुए उसी दिन मिठाइयां तकसीम की। थोड़ी देर पहले आपकी खिदमत में आने से पहले मोमिन आए वो फातिहा के लिए, तो कह रहे थे वो भी नहीं मुशाले बात जिक्र कर रहे थे कि जी मैं गया एक जगह एहतजाज में शरीक हुआ और अभी लाशें पड़ी हुई है और उस एहतजाज में ऐलान हुआ और उस मिनट के करीब आपको एक बहुत बड़ी खुशखबरी मिलने वाली है। तो वो कह रहे थे मैं बहुत अफसोस हुआ कि खुशखबरी लाशों के ऊपर खुशखबरी, शोक के अंदर खुशखबरी, ये खुशखबरियों का मौका होता है। लाशों के अनुसार तो खुशखबरी मिलती, 100 जनाजे सामने पड़े हुए हो, 200 जख्मी पड़े हुए हो, करा रहे हो, मौत और हयात की कश्मकश में हो, वो माए बेटियां सारी टुकड़े जनाजों के रख के रो रही हो और हम इधर ऐलान करें कि हमें खुशखबरी मिलने वाली। क्या खुशखबरी मिलने वाली? कोई तो दिल्ली आने वाली, इसको खुशखबरी कहेंगे। क्या वाकई हो गया अमन कानून? मसलन हुक्मरान का बदलना अमल साले का, वजीर आला के चला जाना और गवर्नर का आ जाना, अमल साले क्या था? मिल्लत का मैदान में आना, ये अमल साले था। वो तब्दीली अमल साले, चूंकि उस तब्दीली के बाद भी देखकर फिर जरूर हो गया। अभी यदि शहर फौज के हवाले कर दो, शहर फौज को दे दिया जाए तो भी ये अमल साले नहीं है। अमल साले क्या था? जो मिल्लत ने अंजाम दिया, जो मिल्लत बाहर आई है मुत्तहिद हुई है शहदा के साथ अहद के लिए और वर्षा शहदा के साथ हमदर्दी और यकजहती के लिए बाहर आई है, मिल्लत ने जुमूद तोड़ा है, सुकून तोड़ा है, ये हमारे साथ है। ये राह है उम्मतों को निजात देने के लिए। कुरान इन अमाल को अमल साले कहता है। इन्ना लिल्इंसान लफी खुसर इल्ला लज़ीना आमनू व अमलुस सालिहात, जो ईमान लाए। ईमान हमारे यहां लकब है, मोमिन लकब है, कुरान करीम में मोमिन इंसान का मर्तबा है। हमारे यहां पैदा होना काफी है मोमिन होने के लिए, जिस तरह सैयद होने के लिए, मिर्जा होने के लिए, चौधरी होने के लिए, भट्टी होने के लिए, जट होने के लिए, भट्ट होने के लिए पैदा होना काफी है। इसी तरह आप सब ने पैदा होते हैं, मोमिन भी हो गए, पैदा हो गया, आप भट्टी हो सकते हैं, जाट हो सकते हैं, सैयद और मिर्जा हो सकते हैं, लेकिन मोमिन पैदाइश के अलावा भी कुछ करना पड़ेगा। बर्थ के अलावा भी कुछ करना पड़ेगा ताकि मर्तबा ईमान पे पहुंच जाओ। इल्ला लदीना आमनू, निजात खसारे व घाटे से उनको मिलेगी जो मोमिन है, यानी जिनका इलाह अल्लाह पर ईमान और इलाही उसूलों पर ईमान हो, इलाही रास्तों पर ईमान हो, जो आबाई न हो, आबाई लोग मोमिन नहीं कहला जाएंगे, इलाही मोमिन जो इलाही राह पर ईमान रखता हो, इलाही रब पर उसका ईमान हो, ये अपनी मर्तबा हमें हासिल करना है। हम जो तहजीब के फर्जंद हैं और तहजीबों में भी हमारी किस्मत में हिंदी तहजीब आई, हिंदुस्तानी तहजीब, हर कोई तहजीब मिली, किसी को यूनानी मिली, किसी को छठी तहजीब किसी को जापानी तहजीब, किसी को अरबी तहजीब, किसी को हिंदी तहजीब, किसी को ईरानी तहजीब, हमारी किस्मत में हिंदी तहजीब। और हिंदी तहजीब दुनिया की खुराफाती तरीन तहजीब है। तहजीबें वैसे सारी खुराफाती हैं, तहजीबें खुराफात तहजीब का हिस्सा होता था, लेकिन सबसे ज्यादा खुराफाती तहजीब हिंदुस्तान की तहजीब। इसमें खुराफात ही खुराफात है, इतनी खुराफात है कि जिसमें खुदा, जिसमें इंसान अपना खुदा खुद बनाता था। हिंदुस्तानी तहजीब में इंसान अपना खुदा खुद बनाता, मूर्ति अपने हाथ से गढ़ता है, बनाता है, फिर उसके सामने झुक जाता है, उसके सामने सजदा करता है। इस कदर खुराफाती तहजीब थी। हम इस तहजीब के फलसा में इलाही हुस्नों पर ईमान बाकी है, तवज्जो फरमाए। और आने मजीद में जो रसूलल्लाह के फजाइल बयान किए, फजाइल कुरानी फजाइल है, उन फजाइल में से जो कुरान जिक्र कर रहा है उनमें से एक फजीलत जो कुरान जिक्र कर रहा है वो ये है कि आमना रसूल बिमा उन्ज़िला इलैहि मिन रब्बिह। बहुत बड़ा मकाम है जो रसूलल्लाह के लिए कुरान जिक्र कर रहा था। क्या? कि इस रसूल का ईमान है उस चीज पर जो अल्लाह ने रसूल पर नाजिल की। आमना रसूल बिमा उन्ज़िला इलैहि मिन रब्बिह, यानी खुदा ने जो इस रसूल पर नाजिल किया है उस पर रसूल का ईमान है। अजीज मन, कभी हमारे पास ऐसे ही ये इसी चीज की है, जो कुछ रसूलुल्लाह पर नाजिल हुआ वो हमारे पास मौजूद है लेकिन हमारा उस पर ईमान नहीं। मैं तालिबे कुरान पढ़ा हुआ होता है, कुरान पढ़ा हुआ है लेकिन कुरान पर ईमान, मोमिन बनता है इंसान जब ईमान आ जाए उस पर। कुरान का फरमान है, अल्लाह ताला फजाइल रसूलुल्लाह बयान फरमा रहे हैं कि रसूलुल्लाह का एक बहुत बड़ा इम्तियाज दूसरों के ऊपर ये है, इस रसूल का खुदा के नाजिल करदा उसूलों पर ईमान है, ईमान है। रसूलुल्लाह के हालात हमारे हालात से दुश्वार थे, जो आज हमारे हालात है इससे बहुत ज्यादा दुश्वार है रसूलुल्लाह के लिए। हम 5 करोड़ हैं पाकिस्तान में, रसूलुल्लाह मक्का में तनहा थे। देखिए हालात का तकाबुल करते जाए, हम हम 5 करोड़ है, हमारे साथ और भी बहुत सारे पुरान लोग हैं, सारे हमारे दुश्मन नहीं है पाकिस्तान में। सारा पाकिस्तान शिया का दुश्मन, अगर जो हमारे पास जज्बाती मेमोरी खतीब जाकर कह देते हैं जज्बात में सब तो दुश्मन, लेकिन ऐसे है नहीं। चूंकि आप मार्केट में देखें, आप दूसरे मुमीन के मुस्लिम के साथ कारोबार करते हैं, दफ्तरों में उन्हीं के साथ, बसों में उन्हीं के साथ, जहाजों में उन्हीं के साथ कारोबार, उन्हीं के साथ लैंड एनिमी के साथ दुश्मन होते थे। क्यों होता है ऐसा? कारोबार क्यों होता है? मुखालिफ है दुश्मन, वो बहुत सारे लोग मुखालिफ भी नहीं है आपके साथ, उठते बैठते खाते भी नहीं, लेकिन रसूलुल्लाह के तो सारे दुश्मन थे मक्का के अंदर। फिर भी रसूलुल्लाह ने तनहा कयाम शुरू किया और उसको भी गुमराही से उन लोगों को निकाला और बेहतरीन उम्मत। कुरान गवाही देता है कि पहले लोगों के बारे में कुरान का फरमान था कि जब रसूल आए तो तुम कौन थे? इन कानू मिन कबल लफी दलाल मुबीन, तुम खुली गुमराही में खड़े थे। अब क्या हो? रसूलल्लाह के आने के बाद क्या हो? कुन तुम खैर उम्मत उखरजत लिन्नास, तुम बेहतरीन उम्मत हो जो खुदा की तरफ से जमीन पर भेजी गई। यानी यही खुले गुमराह ये आज हो गए बेहतरीन उम्मत। दुश्वारियां जरूर है लेकिन फर्क क्या है? इसलिए कि जब रसूलुल्लाह को पेश पास आते मुज़ाकरात के लिए तो रसूलुल्लाह क्या जवाब देते? कुल या अय्युहल काफिरून ला अअबुदु मा तअबुदून, ऐ काफिरों मैं कभी भी उसकी इबादत नहीं करता जिसकी तुम इबादत करते, मैं मैं कभी भी उसको सजदे के लिए तैयार नहीं हूं जिसे तुम सजदा करते हो, मैं कभी भी उसके सामने झुकने के लिए तैयार नहीं हूं जिसके सामने तुम झुकते हो। ये फर्क है। एक हस्ती तनहा खुली गुफाएं में डूबे हुए दुश्मनों के अंदर रहकर, दुश्मनों के नारे में रहकर फिर भी एक इंकलाब बर्पा कर देती है, और हम 5 करोड़ होकर इतनी उलमा, इतने मदारिस, इतनी मजलसें, इतने ज़ाकिर, इतने खतीब, इतने मोमिन, सब कुछ क्यों भेड़ बकरियों की तरह कत्ल हो रहे हैं? सब कुछ इस वजह से कि जो चीज हमारी जबानों पर है हमारे घरों में उस पर हमारा ईमान नहीं। गारमेंट कुरान रख के हम इलेक्शन की तैयारियों में लगे, कुरान से नहीं पूछते कि ये काम करें या ना, ईमान नहीं है, ईमान नहीं है। आमन रसूल बिमा उन्ज़िला इलैहि मिन रब्बिक, रसूल का ईमान है जो कुछ रसूलों पर नाजिल हुआ है, इस चीज में रसूलों को कामयाबी अता करता है। लोग आके मशवरे देते, बहुत सारे लोग मशवरे देते, जब जाके खंडक हो रही थी उस वक्त इतनी सख्ती थी कि मदीना बचाना मुश्किल था, थोड़े से साथी रसूल के और इधर इतना बड़ा लश्कर, जंगे अहज़ाब, जंगे अहज़ाब यानी तमाम दुश्मन मिलकर इकट्ठे होकर आए, अहज़ाब सारी पार्टियां सब मिलकर एका करके मुत्तफिक होकर हमलावर हुए मदीना के ऊपर, रसूल्ला के ऊपर हमला कर। रसूल्ला ने पूछना शुरू किया साथियों से क्या किया जाए, हर एक ने एक मशवरा दिया, वही बात जो आज हो रही है, क्या मुनाफिकों ने एक मशवरा दिया, कमजोर ईमान वालों ने एक और मशवरा दिया, बुजदिलों ने एक और मशवरा दिया। मशवरे के लिए कहा गया है कभी मशवरा, कभी भी बेवकूफ से मशवरा मत करो, बुजदिल से मशवरा मत करो, कंजूस से मशवरा मत करो, क्योंकि कभी भी मुमकिन नहीं है ये सही मशवरा आपको दे सके, बुजदिल का भी सही मशवरा नहीं दे सके। उन्होंने क्या मशवरा दिया, एक ने कहा कि ये शहर खाली कर दिया जाए, हम भाग जाते हैं, फरार कर जाते हैं, जब तक दुश्मन मदीने में रहेगा हम बाहर रहते हैं इंतजार करते हैं, जब वो आएंगे लूट मार करके चले जाएंगे फिर हम वापस आ जाएंगे। ये एक का मशवरा था, दूसरे का कुछ और था, तीसरे का कुछ और था, दिफा के लिए कोई तैयार नहीं था। ये नहीं सोच रहे थे कि हमने मदीने का दिफा करना, मुश्किल क्या थी, मुश्किल ये थी वो अहज़ाब है, हम थोड़े से मुट्ठी भर, वो अहज़ाब है, वो अक्सरियत है, वो सारी पार्टियां है, सारे लश्कर अहज़ाब यानी सारे लश्कर, सारे ब्रिगेड मिलकर आए हैं हमला करने, हजारों की तादाद में, उनके मुकाबले के लिए सैकड़ों भी नहीं है, न इनके पास तलवारें हैं, न इनके पास जंगजू हैं, न इनके पास घोड़े हैं, कुछ भी नहीं है। रसूलुल्लाह ने फरमाया दिफा करना, दिफा करना शर्त, फरार नहीं करना, भागना नहीं। बस उनका मुजाकरात करते हैं, बस उनका समझौता करते हैं, बस उन्हें हर एक तजवीज दी, बड़ी दिलचस्प सूरत आती है उस वक्त कब ये काम करते हैं। रसूल ने किसी की बात नहीं मानी, कब दिफा करते हैं, दिफाई तदबीरें सोचो क्या करें, दिफाई तदबीरों पर मशवरे शुरू हुए, फिर आखिरकार एक तजवीज मान ली गई कि खंडक खोदते हैं, खंडक अभी भी वो मौजूद है, असास खंडक के खंडरात मौजूद है, वो इलाका इंशाल्लाह ताला आपको ज्यादा नसीब करें और जाए इंशाल्लाह वहां पर, और वो इलाका देखना जाकर ओहद के खंडक के पहाड़, ओहद के और पहाड़ हैं, खंडक के और पहाड़ हैं, उन पहाड़ों में भी वो असरा है, संगला है, पथरीली जमीन के साथ खंडक खोदना शुरू की, न खाने के लिए न राशन है, न सप्लाई है, कुछ भी नहीं है, जो जंजू जो है वही लेबर के तौर पर काम कर रहे हैं, खंडक खोद रहे हैं, बड़ी बड़ी चट्टाने हैं, छोटे छोटे पत्थर हैं, निकलते नहीं है उनसे, एक पत्थर फंस गया नहीं निकल रहा था, सहाबा ने बहुत जोर मारा, आखिरकार गए रसूल्ला के पास, ये नहीं खुदती खंडक का, ये पत्थर नहीं निकल रहा, हजरत खुद आए हो थोड़ा उठाया हो लेकर मारा, एक चिंगारी निकली तो हजरत ने फरमाया कि ये फतह ईरान है, ये बशारत है फतह ईरान है, ये लोग चिंगारी फिर एक और सर खड़े पत्थर नहीं हिला, सिर्फ चिंगारी निकली। जब लोहा लगता है पत्थर पर तो चिंगारी निकल गई। दूसरी सरब लगाई, फरमाया ये बशारत इत्मत के रूम है। बास जो थे वो पीछे उसके मुंह करके हंसने लगे कि ये बातें सुनो, काम देखो, मुश्किल देखो, बातें देखो, पत्थर छोड़ो। अभी मदीना बचाना मुश्किल है, हम कह रहे हैं भागते हैं, भागते भी नहीं, कह रहे दिफा करना। दिफा करने के लिए असला भी नहीं, नफरी भी नहीं, कुछ भी नहीं, फिर भी इसरार है दिफा करना। दिफा करने के लिए तय पाया खंडक खोदते हैं, खंडक खोदने के लिए पत्थर आ गया बीच में, वो हमसे निकल नहीं रहा। और बशारत किसकी दे रहे हैं? फतह ईरान और रूम। हंसने लगे। फर्क क्या था उस हंसी में, उस ताज्जुब में और इस इत्मीनान में? फर्क क्या था? फर्क यही था, आमना रसूल बिमा उंजिला इलैहि मिन रब्बिह। रसूल का ईमान था खुदा के बातों पर, इलाही रसूलों पर ईमान था। रसूलों पर वो रसूल अपना ईमान जाहिर कर रहे थे कि ये निजात का रास्ता है। वो नहीं है निजात का रास्ता जो तुम तलाश तजवीज देते हम सुलो कर ले, हम साजबाज कर ले, हम फलन कर ले, हम समझौता कर ले। ईमान दूसरा अमल साले है, निजात देता है अमल साले। अमल साले का मतलब ये नहीं कि हर सवाल के जवाब में कुल वल्ला ले लो। कुल वल्ला से ज्यादा अजीम आयत नहीं है कोई सूरा, सबसे अजीम सूरा है। लेकिन अगर आपने रियाजी के पेपर में भी कुल लिख ली, केमिस्ट्री के पेपर में भी कुल लिख ली, और फिजिक्स के पेपर में भी कुल लिख ली, हर पेपर में कुल वल्ला लिख ली, कुल वल्ला बहुत अजीम है, बहुत मोहतरम है, बहुत पाक है। लेकिन आपका हर सवाल के जवाब में कुल लिखना ये अमल साले नहीं। अमल साले क्या था? अमल साले ये था कि आप रियाजी के जवाब में रियाजी सवाल में रियाजी का जवाब देते, केमिस्ट्री के सवाल में केमिस्ट्री का जवाब देते, फिजिक्स के सवाल में फिजिक्स के जवाब देते। ये अमल साले था तुम्हारा अजीजा। इस वक्त पाकिस्तानी कौम को कोई अमल साले निजात दे सकता था? तशय्यों को अमल साले निजात दे सकता है। अमल साले ये नहीं कि हम हर जगह हर राह पर नेकियां करनी शुरू कर दें, हर जगह बैठकर नेकियां करना शुरू कर दें, ये नहीं है अमल साले। अमल साले वो सलाहियत वाला अमल, वो काबिलियत वाला अमल, वो काम जो कौम को इस मखमसे से बाहर ले आए, इन बंद गलियों से बाहर ले आए, इस तूफान से बाहर ले आए। अमल साले फासिक फाजिल लोगों को वोट डालना नहीं, अमल साले इस सितमगर निजाम को मजीद तकवीयत करना नहीं है, इस जालिम हुकूमत का हिस्सा बनना अमल साले नहीं है। ये नहीं अमल साले। तवज्जो करें तारीख की मिसाल, सैयद शहदा अलैहि सलाम निकले अमल साले के लिए। फरमाएगा जब यजीद जैसा हुक्मरान, यजीद जैसे हुकूमतें, यजीदियत जैसे हुकूमतें बरसर इक्तदार आ जाए, ये जुमले का तर्जमा है। इद कद कुलियत उम्मत बिराइन मिस्ल यजीद, जब उम्मतें यजीद जैसों में मुबतला हो जाए, यानी कि यजीद में यजीद की मानंद, यजीद की मिसाल, यजीद जैसों में जब कौम मुबतला हो जाए, उस वक्त फअल अल इस्लाम अस्सलाम, फिर कुछ भी नहीं बचेगा, फिर न कौम बचेगी, ना नामूस बचेगी, ना इज्जत बचेगी, ना जान बचेगी, कुछ भी नहीं बचेगा, ना मुल्क मम्लिकत कुछ भी नहीं बचेगा, ना मुकद्दसात, ना आज़ादारियां, ना मसाजिद, ना इमाम बारगाहें, कुछ भी नहीं बचेगा। फिर क्या करना चाहिए? दिफा करना चाहिए, मैदान में निकलना चाहिए। और मैदान में निकले से दुश्मन का सब तो मदीने वालों के मेरे साथ नहीं आए, साथ नहीं आए। वो क्या कर रहे थे मदीने से दुश्मन का साथ छोड़कर? यूं तो नहीं कि से दुश्मन का साथ छोड़कर सब जुआ खेलने शुरू हो, ना हमारे नेक अमल कर रहे थे, नमाजें पढ़ रहे थे, रोजा रसूल की ज्यादा कर रहे थे, सिले रखने कर रहे थे, कसरे हलाल कर रहे थे, मक्का में तशरीफ ले गए, मक्का हरम में खुदा काबा, काबा में सब ज्यारत बैतुल्लाह में मशहूर, तवाफ में मशहूर, हज में मशहूर, और जब आचिब वाजिब का वक्त आया, आठ जिलहज्जा का रोज आया, सैयद शुहदा ने इहराम खोल दिए। ये बताने के लिए, तवज्जो फरमा, ये बताने के लिए कि जब हुरमतें पायमाल हो रही हो, जब यजीदियत पर सरेकदार आ रही आ गई हो, जब हुकूमतें यजीदी रवशे इख्तियार करना कर जाए, जब जुल्म हो रहा हो, जब खून बहाया जा रहा हो, जब हुदूद खुदा तोड़ी जा रही हो, उस वक्त अमल साले तोलिए बांध के काबा के गिर्द घूमना नहीं, उस वक्त अमल साले इन हुरमतों को बचाने के लिए मैदान में निकले। वो कोई गुनाह तो नहीं कर रहे थे, नेक हज जैसा नेक काम कर रहे थे, हज जैसा हज से बड़ा नेक काम और कौन सा है। सबसे असली इबादत हज है, सारी इबादतों का सवाब हज से तोड़ा जाता है। ये अमल करो इतने हज का सवाब मिलेगा, ये काम करो इतने हज का सवाब मिलेगा। हज मीजान है सवाब तोलने के लिए। लेकिन सैयद शहदा फरमा रहे हैं कि आज के हालात को देखो, आज के हालात में अमल साले क्या है, आज के हालात में अमल साले ये नहीं है जिससे तुम कर रहे हो, निकलो बाहर, लेकिन नहीं आए। क्यों? ये कौन लोग थे? ये सैयद शहदा को भी कह रहे थे कि हमें आपसे ताज्जुब होता है कि आप ये सियासी बातों को हज पर तरजीह दे रहे हैं, क्योंकि हुकूमतों से टकराना सियासत है, आप सियासत करना चाहते हैं, हम इबादत करने आए हैं, आप इबादत छोड़ के जा रहे हैं। यही शुभा जो आज सबके जहन बैठा हुआ है, आज कितने लोग खुद साख्ता इबादतों में मशगूल है और अमल साले मालूम नहीं क्या करें हम अमल साले। आज अमल साले न मुजाकरात है, न इलेक्शन है, न खामोशी है, न सुकूत है, अमल साले तशय्यों का अमल साले पाकिस्तान के अंदर वही है जो इमाम हुसैन अलैहिस्सलाम ने करबला। मैदान में हो ये अमल साले, अमल साले ना इंसान को बचाते हैं। नेक अमल बहुत सारे, इमाम खुमैनी एक और मिसाल है, इमाम खुमैनी रिज़वानुल्लाह ताला अलैह, जब इमाम ने देखा कि कोई ये जहां जो आज हमारे हैं, ये उस वक्त ईरान में थे, एक शहनशाह यज़ीदी हुकूमत जो हर तरह से अवाम के ऊपर जुल्म ढा रही है, और उसमें उलमा, उसमें बुजुर्गान, उसमें सारे दीनदार बैठे हुए नेक काम कर रहे थे, सारे नेक काम। उस वक्त भी अरब में इमाम रजा में जाकर देखे रश, अरब हजरत मासूमों में रश, औजों में रश, मसाजिद भरी हुई, सब नेक कामों में लगे हुए। लेकिन ये नेक काम सारे कर रहे थे, अमल साले कोई भी अंजाम नहीं दे रहा था। वो ये समझ रहे थे यही हमारे अमल साले हैं, वो अमल साले नहीं थे। क्यों? क्यों अमल में इतनी सलाहियत नहीं थी कि एक मिल्लत को जुर्म से निजात दे सके। अमल साले में इमाम खुमैनी ने अंजाम दिया, अमल साले वजह सफर के अंदर सलाहियत और कौम को निजात देने के लिए उस अमल की जरूरत है। अजीज इमाम शिया पाकिस्तान में उस अमल साले की अशद जरूरत है, मिल्लत पाकिस्तान में उस अमल साले की अशद जरूरत है। आज आपने देख लिया एहतजाज करके तब्दीलियां ला रहे, जिन नेकियों पे हम खुश हैं वो नेकियां अगर पाकिस्तान में अमन बर्बाद नहीं कर सकती तो वो नेकियां हमें जहन्नम से कैसे अमन दे सकती। वो नेकियां करो जो आपके मुल्क में भी अमन पर कृपा करें, फिर आपको कब्र का अमन भी नसीब होगा, फिर आपको आखिरत का अमन भी नसीब होगा।
अरे तकबीर अल्लाह अकबर, अरे सलाम या रसूल अल्लाह, अरे हैदरी या
हमारी मुश्किल यह है। तो तवज्जो फरमाएं, कलमा ला इलाहा इल्लल्लाह है, ला यानी मायूसी, ला ना उम्मीदी, ला इनकार, لا اس رب کو ترک کرتا ہوں. ہم لا نہیں کہہ سکتا ہوں کو پاکستان میں, شیعہ لا الہ نہیں کہہ سکتا. فرق ہے حسینیت میں, حسینیت میں اور صوفیت میں. صوفیت اللہ کا نام ہے. صوفیت میں کی جگہ کہا ہے, حتی یہ امامت جو شیعوں کے پاس ایسے تک بیٹھے ہیں, یہ صوفیانہ امامت ہے, یہ پرانی امامت نہیں ہے, یہ صوفیانہ امامت ہے. پرانی امامت ہوتی شیعہ کی یہ درگت نہ بنتی جو ابھی بن چکی ہے. آئمہ اطہار میں جس امامت کا سبق پڑھایا گیا, اقبال کا یہی فرمانا ہے کہ سبق پھر پڑھ, صداقت کا, شجاعت کا, عدالت کا, لیا جائے گا تجھ سے کام دنیا کی امامت. وہ امامت کا سبق ہم بھول گئے ہیں. ہم نے صوفیت کے پاس جا کے امامت سیکھی ہے, صوفیوں سے, صوفیت کے لیے امامت سکھا دی ہے. حسینی امامت پرانی امامت نہیں سیکھ سکے ہم. صوفیت کی امامت یا صوفیت کی توحید اللہ ہو ہے, لیکن امام حسین کا راستہ لا الہ الا اللہ ہو ہے. اللہ ہو نہیں, لا الہ الا اللہ. اللہ ہو ہوتا سا ہے, اللہ ہو کے لیے کوئی خانقاہ بنا لو, بیٹھ جا کے آپ کرتے جاؤ, کوئی آپ کو اللہ ہو سے نہیں روکتا. لیکن لا الہ الا اللہ ہو سے روکتے ہیں. لا الہ الا اللہ ہو کس چیز کا نام ہے؟ فَمَنْ يَكْفُرْ بِالطَّاغُوتِ وَيُؤْمِنْ بِاللَّهِ فَقَدِ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقَى لَا انْفِصَامَ لَهَا. جس نے تاغوت کا انکار کیا, تشیع پاکستان میں تاغوت کا انکار نہیں کر سکا, یہ لا ہی نہیں ادا ہو سکا ہم سے. جب لا ہی نہیں پڑھ سکے, پہلا کلمہ ہی نہیں پڑھ سکے, کلمہ تو ہی نہیں پڑھ سکے. ابھی جھگڑے علی اور ولی اللہ کے شروع کر دیے. پہلے لا الہ کو ٹھیک کر لو اپنا. علی اور ولی اللہ تک تو نوبت اس وقت آئے گی جب لا الہ الا اللہ کی کو لے لیں. جو تابوت کو لا کہے گا علی کو ولی مانے گا, تو تابوت کو ولی مانے ہوئے ہیں, ولی نہیں مانے ہوئے. جو تابوت کو ولی مانے ہوئے ہیں وہ کس کو علی اور ولی اللہ کہہ رہے ہیں؟ پہلے لا ٹھیک کر عزیز احمد, یہ مرحلہ ہے. آج نوبت ہے ایمان لو, اللہ پر ایمان لو. لا الہ الا اللہ, تابوت سے نا امیدی, تابوت سے مایوسی, تابوت سے نفرت, تابوتی رو سے نفرت, تابوتی سیاست سے نفرت, تابوتی حکومتوں سے نفرت. لا الہ الا اللہ. پھر عمل صالح انجام دو, مومن ہو پھر عمل صالح انجام دو. تشیع سے آج یہ لاشیں عمل صالح مانگ رہے ہیں, یہ شہداء عمل صالح مانگ رہے ہیں. آج عمل صالح کا تقاضا ہے ہم سے. آپ دیکھیں جب کربلا کا واقعہ ہوا, لاکھوں کروڑوں مسلمان تھے لیکن عمل صالح فقط 72 نے انجام دیا. وہ عمل صالح دین بچاتا ہے, وہ عمل صالح بنا لا الہ الا اللہ ہے, وہ بنا لا الہ الا اللہ. کربلا ہم جن چکروں میں پڑ گئے ہیں, یہ عمل صالح کے زمرے میں نہیں آتے. وہ خسارے میں رہیں گے, گاٹے میں رہیں گے. والعصر ان الانسان لفی خسر الا الذين امنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. یہ تواصی بالحق و تواصی بالصبر یہ راہ نجات ہے. اتنے واضح قرآنی اصول ہمارے پاس موجود ہیں, لیکن ہم کن راہوں پہ چل رہے ہیں, کن راہوں سے امیدیں لگا رہے ہیں؟ ظاہر الہی راہوں کو چھوڑنے کی سزا ہے. آخرت میں جہنم ہے, دنیا میں رسوائی ہے. قرآن مجید کا فرمانا ہے جو بھی الہی راہوں کو چھوڑ جائیں گے ان کا انجام کیا ہوگا؟ لہم خزی فی الدنیا و عذاب و لہم فی الآخرۃ عذاب علیم. خزی میں رسوائی ہے, دنیا میں رسوائی ہے, آخرت میں دردناک عذاب ہے. हम खुश ना हो हुसैन को तलवार छोड़ के हज पर, कि हम तो हज कर रहे हैं। हुसैनी राह छोड़कर, करबला का रास्ता छोड़कर काबा के गिर्द घूमना हमारे सारे नहीं है, ये नेक काम नहीं। उस अमल साले की अशा जरूरत अजीज है, सबको पता है वो अमल साले, अपने आप को जान बुझ के कंफ्यूज ना करे। अभी मुझे पता है मजबे से बात फिर आ जाएगी, क्या करें, आपकी नजर में हमारा वजीफा क्या है, ये जान बुझ के कंफ्यूज है। वाजे है अमल साले इस वक्त क्या है, वाजे है। क्या मांग रहा है आज मुल्क, क्या मांग रहा है मिल्लत, क्या मांग रही है कुरान, क्या मांग रहा है दीन, हमसे क्या मांग रहा है, ये लहू ना आपको गिरा है, ये हमसे क्या मांग रहा है, ये हमारे साले मांग रहा है, वो हमारे साले सबको मालूम नहीं करता। जानबूझ के कंफ्यूजन से जान छूटती नहीं है। मैं अगर करना ही नहीं चाहता किसी का एड्रेस भूल जाऊंगी, पूछिए आपके घर का एड्रेस क्या है, 100 दफा आ भी चुका हूं मैं, फिर पूछूंगी वो मजलिस से वो मस्जिद शाह प्रशासन का एड्रेस क्या है, जानबूझ के, क्योंकि नीयत खराब है, कंफ्यूजन, अपने आप को कंफ्यूज बनाने की कोशिश कर रहा हूं। क्या अगर मैं अपने आप को कंफ्यूज बनाऊं मेरी जिम्मेदारी खत्म हो जाती है, न बनाए जानबूझ कर अपने आप को कंफ्यूज। वाजे का तबई अगर रोश तो मैंने लगाई, आप अलग हो चुका है, बातें अलग हो चुका है, नाकाम रास्ते अलग हो चुके हैं, कामयाबी की राहें अलग हो चुकी है, ताबूती राहें अलग हो चुकी है, इलाही राहें अलग हो चुकी है, यजीदी रास्ते अलग हो चुके हैं, हुसैनी रास्ते अलग हो चुके हैं, सब कुछ रोशन हो चुका है। 60 साल से जो नाकाम रहे जिन पे चल चुके हैं उनकी नाकामी वाजे हो चुकी है, अब वक्त है अमल साले का, ये हम खसारे से बचा सकते हैं, न मुराकात बचा सकती है, न रसूमात बचा सकती है, न अपने आप को धोखा बचा सकता है, ये हमारे सामने बचा सकते हैं, इस हमारे सामने को बचा सकते हैं। आज 10 रबीउल अव्वल 9 रबीउल अव्वल तारीख के मुताबिक वफात है हजरत मासूमा सलामुल्लाह ताला अलैहा, मासूमा को मुसलमान खार इरानी इमाम अशरफ के हजरत इमाम अली के मुसा रजा अल्लाह बहुत ही पास दीदी है, बहुत पास वो मुकदरा है जिनका एहतराम मासूमी किया जाता है, और वो हमें मासूम का कि जो इस दीदी की जियारत करे आए फ्रॉम द हक यहां वजह राहुल जनना, जो इस बीबी की जियारत करे इसके हक को जानते हुए आरिफाना जियारत करे, जन्नत उसके लिए वाजिब हो जाती है, लाजिम हो जाती है। वो बीबी जिसका बाजार कुंभ के अंदर खुद एक तारीख है दर्दनाक व अलमनाक बताने के लिए, तशय्यों का रास्ता मुशख्खस करने के, जितनी आनों के मजारात हैं ये मशाहिद मुशर्रफा पकी से लेकर उम तक, ये सब दर हकीकत तशय्यो की दर्दनाक दास्तान व तारीफ की तरफ इशारा है। विश्व में ये चराग है ये बताने के लिए कि तशय्यो कितने दुश्वार रास्ते से गुजर कर आप तक पहुंचा है, और तशय्यो के लिए क्या कुर्बानियां दी गई हैं, वो जो अमानत आज मेरे और आपके पास है अजीज मन, उससे गफलत, उससे लापरवाही दुरुस्त नहीं है। बीबी आई इमाम से मिलने के लिए और आगे इमाम हाफिज़ में ये दो बहन भाई आपस से सोबत करिए, इमाम अशरफ और जनाब मासूमा, बहुत लगाव था, इतना लगाव था कि भाई के इमाम के भाई भी थे, इमाम अशरफ के भाई थे मदीना, لیکن اس بہن نے عزم کیا کہ میں امام رضا کے بغیر نہیں رہ سکتی. اسی طرح جس طرح ثانیہ زہرا جب سید الشہداء مدینے سے چلے تو آ کر عرض کرنے لگی بھیا مجھے آپ کے ساتھ جانا ہے. امام نے فرمایا کہ آپ کے شوہر موجود ہیں اور جب تک شوہر کی اجازت نہ ہو کوئی خاتون گھر سے نہیں نکل سکتی. بی بی گئی ثانیہ زہرا جناب جعفر کے پاس, عبداللہ کے پاس, عبداللہ بن جعفر کے پاس اور تقاضا کیا کہ میرے بھائی جان نہیں ہے, اگر آپ نے اجازت دی تو میں جاؤں گی, اگر اجازت نہ دی میں رک جاؤں گی, لیکن اے عبداللہ آپ کو معلوم ہونا چاہیے میں حسین کے بغیر زندہ نہیں رہ سکتا, میں اپنے بھائی کے بغیر زندہ نہیں رہ سکتا. اجازت مل گئی, بیوی آ گئی اور پھر بھائی کو کربلا چھوڑ کر کے بھی شام تک جانا چاہیے. جناب معصومہ بھی امام رضا کے بغیر نہیں رہ سکتی, لیکن راستے میں جب ساوا کے مقام پہ پہنچی بیمار پڑ گئی. جب بیوی کو معلوم ہو گیا کہ جذبہ نہیں ہوں گی کہ بیماری ٹھیک نہیں ہوگی تو قریب کم شہر کا کچھ افسر کے فاصلے پر بیوی نے فرمایا مجھے کم لے جاؤ. بیوی کے اپنے تقاضے پر بیوی کو کم لے آئے. وہاں کے لوگوں نے استقبال کیا, کوشش کی, معالجے کی, لیکن وہ درد بھائی کا جدائی کا لے کر بی بی اس دنیا سے رخصت ہو گئی. اور آج بھی شہر کم میں جب یہ روز آتا ہے شہر کم پورا کربلا کا منظر پیش کرتا ہے. وہ بہن اور بھائی کی جدائی عالم قربت میں بنا ہوا یہ مزار گواہی دیتا ہے کہ تشیع کتنے دشوار راستوں سے گزر کر یہاں تک پہنچا ہے. عزیزان, لیکن ہر معصوم نے, ہر امام کو شہید کیا گیا, ما منا الا مقتول او مسموم, ہم میں سے ہر ایک کو یا تلوار سے قتل کیا گیا یا زہر سے شہید کیا گیا. لیکن جس امام کی شہادت کا وقت آخری وقت آیا ہر امام نے سید الشہداء پہ گریا کیا. وہ معصوم جو امام حسین سے پہلے شہید ہو گئے اور وہ معصوم جو امام حسین کے بعد شہید ہوئے, سب کا ایک ہی کہتا تھا یا اللہ یوم کا یوم کا یا ابا عبداللہ. لیکن ابا عبداللہ کے لیے سب سے زیادہ سخت منزل ہو چکی, سب سے زیادہ دشوار منزل کون سا تھا یہ تعین کرنا بڑا مشکل ہے. کربلا میں سید الشہداء کے لیے سخت منزل کون سی تھی, لیکن ان سخت مرحلوں میں سے ایک وہ وقت تھا عزیزان کہ جب جناب رباب سے علی اصغر کو لے کر پانی پلانے کے لیے لے گئے لیکن واپس خیمے میں نہیں لائے. ان سخت منزلوں میں سے ایک امام کا خالی ہاتھ خیمے میں آنا تھا. عزیزان آپ نے دیکھا و سنا کہ منظر کوئٹہ میں یہ عزیزان ہمارے جو شہید ہوئے ہیں ان کے جسم کے ٹکڑے ٹکڑے ہو گئے, ان میں سے کچھ ایسی لاشیں جو بالکل ٹکڑے ٹکڑے ہو چکی تھی, ان ٹکڑوں کو جمع کر کے تابوت بنایا گیا اور کچھ ایسی لاشیں تھیں جو ملی ہی نہیں. کچھ ایسے عزیز تھے بم کا دھماکہ اتنا شدید تھا ان کے جسم ملے ہی نہیں, ختم ہو گئے. وہ مائیں جو اپنے عزیزوں کی لاشوں کے ٹکڑے رکھ کے بیٹھی ہوئی تھی بڑی سوگوار مائیں تھی, بڑے درد میں مبتلا تھا، لیکن ایک ڈھارس تو تھی کہ میرے سامنے میرے فرزند میرے لفظ جگر کی لاش کا ٹکڑا تو پڑا ہوا ہے، کوئی مزار تو بن جائے گا، کوئی قبر تو بن جائے گی. اب مومنین کی مختلف رسمیں ہیں، کوئٹہ میں ہر جمعے اور جمعرات کو یہ مائیں شہداء کی قبروں پر جاتی ہیں. وہ مائیں، یہ سوگوار مائیں اب روزانہ اپنی عزیزوں کی قبروں پر جائیں گی، لیکن میں سوچتا ہوں کہ وہ ماں کدھر جائیں گی جس کا عزیز ملا ہی نہیں، جس کی لاش ملی ہی نہیں، نہ کوئی قبر بنے گی، نہ کوئی مزار بنے گا، یہ کس کی قبر پر جائیں گی؟ جب احتجاج ہو رہا تھا ساری مائیں اپنے عزیزوں کی لاشیں رکھ کے بیٹھی رو رہی تھی، یہ مائیں کس کو رو رہی تھی؟ شاید میرے ذہن میں آتا ہے ان ماؤں کو کربلا کی ایک ماں کی تسلی دے سکتی ہوگی. کون سی ماں تسلی دے سکتی ہوگی؟ وہی ماں جس نے وہی عمل کیا جو ان ماؤں نے عمل کیا تھا. جناب رباب جب سید الشہداء علیہ السلام کو لے کر گئے تو پوچھتی ہیں مولا کہاں لے کے جا رہے ہیں؟ مولا فرماتے ہیں پیاس بجھانے کے لیے. لیکن جب حسین خالی ہاتھ واپس آتے ہیں سید الشہداء کی خون سے تر رنگین آستینوں کو دیکھتی ہے تو پھر نہیں پوچھتی میرا لفظ جگر کدھر رہ گیا، اس کو کیوں نہیں آیا، وہ نہیں آیا خیمے میں، اس کی لاش نہیں آئی خیمے میں. بس بی بی نے کیا جان کیا کہ خیمے کو چھوڑ دیا، سائے سے اٹھ کے جا کر پائے دھوپ میں بیٹھ گئی. پھر مولا نے فرمایا رباب اٹھ کے خیمے کے اندر آ جا. فرماتی ہے جب اس اگر میں ہے تو میں خیمے کے سائے میں کیسے بیٹھ سکتی ہوں؟ یہ مائیں جو آج اپنی لاشوں اپنے عزیزوں کی لاشیں بھی نہیں دیکھ سکی، یہ جناب رباب ہی ان کو تسلی دے سکتی ہیں کہ دیکھو جس طرح میں خیمہ چھوڑ کے باہر آ کر بیٹھ گئی اپنے لخت جگر کی یاد میں. اب جب بھی تمہیں یاد آ جائے، اپنے لخت جگر یاد آ جائے جن کے نہ کوئی قبر ہوگی نہ کوئی مزار ہوگا، تو بس اس کے باہر آ کر بیٹھ جانا. شاید یہ مائی اس لیے روڈ پر آ کر بیٹھ گئی، اور جب تک زندہ ہے نہ جانے ان کو کیا تسلی دے گا. اللہ رحمت اللہ علیہ وسلم ہماری اس کلی اچھے ذکر کو اپنی بارگاہ میں قبول کر، مومنین کے اخلاص و خلوص کو شرف کی قبولیت عطا فرمائے. جو مومنین جس دنیا سے رحلت کر گئے انہیں جواز رحمت و مقام نصیب فرمائے. جو بیمار ہیں انہیں علم شفا کاملہ نصیب فرمائے. پروردگار اللہ کے حق محمد و آل محمد، شہداء اسلامی کوئٹہ، دیگر شہداء جو پاکستان میں ملت جعفریہ مسلمین ہیں، پاکستان کے جو شخصیت شہداء ہیں، پروردگار ان شہداء کو شہداء کربلا کے ساتھ محشور فرمائے. خدا بندہ شہداء کے پہلے خاندان کو، سوگوار خاندانوں کو، ان ماؤں بہنوں کو پروردگار صبر و استقامت عطا فرمائے. خدا بندہ بیان محمد والے محمد ظالمین کو ظلم سے نفیس کو نابود فرمائے. ملت اسلامیہ کے اندر اتحاد و اتفاق برقرار فرمائے. ملت کے اندر بیداری و شعور عطا فرمائے. خدا بندہ امریکہ اور اسرائیل کا خاتمہ فرمائے. ان کے مہروں کو جو امت اسلامیہ پر مسلط ہے خدا بندہ نیست و نابود فرمائے. ان کے حامیوں کو رسوا فرمائے. خدا بندہ بے حق محمد والے محمد حزب اللہ کو کامیابی عطا فرمائے. سید مقاومت سے حسن نصر اللہ کی حفاظت فرمائے. راہبر معظم انقلاب اسلامی کا سایہ دراز فرمائے. انقلاب اسلامی کو دشمنوں کے شر سے محفوظ فرمائے. انقلاب اسلامی کو انقلاب وقت زمان سے متصل فرمائے. مملکت پاکستان کی حفاظت فرمائے. اس ملک پر لوگ بیرونی دشمنوں سے محفوظ فرمائے. ملک کے اندر آپ کو ہمارا قائم فرمائے. خدا بندہ بے حق محمد والے محمد اس ملک کے اندر دہشت گردی، فرقہ واریت، قتل و غارت، نفاق پھیلانے والوں کو جس کو نابود فرما، ان کے حمی و سرپرست کو رسوا فرما. خدا بندہ آزاداران سید الشہداء علیہ السلام پیروان امیر المومنین جہاں کے لیے خصوصاً پاکستان میں، کوئٹہ میں، کراچی میں، ہنگو میں، بارہ چنار میں، دیگر مقامات پر ان کے عزت و جان و مال و ناموس کی حفاظت فرما. دشمنان تشیع و دشمنان آزاداری اگر قابل اصلاح نہیں ہوگی اس کو نابود فرما، ان کے حامی و سرپرست کو رسوا فرما. خدا بندہ اس ملت کے اندر اتحاد و اتفاق قائم فرما، ملت کے جوانوں کے اندر بیداری و شعور عطا فرما. ان جوانوں نے ملت کو پروردگار ملت کی اور ملک کے دفاع کی توفیق عطا فرما. خدا بندا رحمت محمد والے محمد اپنے ولی حق ولی اللہ اعظم اجل اللہ و مقامہ فرج و شریف کے جلد از جلد ظہور فرما. ہمیں حضرت کے اعوان و انصار میں سے ہمیں توفیق عطا فرما. بعض مومنین نے التماع سے دعا کی ہے اولاد کے لیے، پروردگار جو مومنین بے اولاد ہیں انہیں نیک اور صالح اولاد نصیب کر. یہ مومن جو ملتوی سے دعا ہے اولاد کے لیے، پروردگار انہیں نیک اور صالح اولاد نصیب کر. جو صاحب اولاد ہے ان کی اولاد پر شر و بلیا سے محفوظ کر. آخر میں آپ تمام مومنین و مومنات کے لیے، حاضرین مجلس کے مرحومین کے لیے اور خصوصاً شہداء کے لیے، سامعین کوئٹہ کے شہداء کے لیے، پانی مجلس کے والدین کے لیے، ان کے خاندان کے دیگر مرحومین کے لیے و دیگر تمام شہداء اسلام کے لیے اور بالخاص امام شہداء حضرت امام خمینی رضوان اللہ تعالیٰ علیہ کے لیے سورہ فاتحہ ہے.